والصلاة والسلام على محمد الأمين. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خواتین و حضرات، ہم سورہ اعراف کی آیت 33 کا مطالعہ کر رہے ہیں. اس کا یہ پس منظر ذہن میں ہوگا کہ اللہ تعالیٰ نے پہلے اسلام کا موقف بیان کیا، اور اس میں صوفیانہ مذاہب نے اس دنیا کو جو حیثیت دی ہے، انسان کے اس دنیا کے ساتھ تعلق کو جو حیثیت دی ہے، اس کی آخری درجے میں نفی کر دی، اور یہ بتایا کہ یہ اللہ کی پیدا کی ہوئی نعمتیں ہیں، اس کی پیدا کی ہوئی زینتیں ہیں، اس نے اپنے صاحب ایمان بندوں کے لیے پیدا کی ہیں، یہاں بھی اور آخرت میں بھی. اس لیے ان سے بغیر کسی تردد کے فائدہ اٹھاؤ، البتہ اعتدال کا طریقہ اختیار کرو. کلو وشربو ولا تسرفو. یہ اصول بتانے کے بعد میں نے یہ عرض کیا تھا کہ یہ سوال پیدا ہوا کہ پروردگار پھر حرام کیا ہے. یہ آپ جانتے ہیں کہ مذہبیات کی دنیا میں حرمت حلت ایک بڑی بحث ہے. فلاں چیز حرام ہے، فلاں چیز ممنوع ہے، یہ ایک ہی معنی کے الفاظ ہیں. آپ کہیں فلاں چیز سے آخری درجے میں اجتناب کرو، فلاں چیز کو اللہ نے روک دیا ہے، فلاں چیز ممنوع ٹھہرا دی ہے، فلاں چیز کو حرام قرار دیا ہے، تو یہ سب ایک ہی مفہوم کی تعبیریں ہیں. یہ بات کہ کیا حرام ہے، کیا ناجائز ہے، کس چیز سے اللہ تعالیٰ نے روک دیا ہے، تو یہ سوال پیدا ہوتا ہے کہ زینت کی سب چیزیں جائز ہیں، دنیا کے اندر سب کچھ جو کچھ ہے، اگر اس میں کوئی چیز ممنوع نہیں ہے تو پھر ممنوع کیا ہے. میں نے عرض کیا تھا کہ اس میں یہ بات تو اوپر ہی واضح کر دی کہ یہ جو ممنوعات ہیں، یہ اب کھانے پینے کے یا خور و نوش کے ممنوعات نہیں ہیں، ان سے متعلق اوپر ہی بتا دیا کہ کھانے پینے میں تو اللہ تعالیٰ نے صرف طیبات حلال کیے ہیں. طیبات کیا کیا چیزیں ہیں، یہ میں اس سے پہلے بالاجمال بتا چکا. یہاں چونکہ خور و نوش یا کھانے پینے کی حرمتیں اصلاً زیر بحث نہیں ہیں، تو اس لیے ان کی تفصیل بھی نہیں کر رہا. یہ جو حرمتیں اب بیان ہوئی ہیں، یہ اگر آپ غور کریں گے تو یہ ایمان، عقیدے اور اخلاق سے متعلق ہیں. اور میں یہ بتا چکا ہوں کہ ہمارے پورے دین میں اگر احکام کا آپ مطالعہ کریں، یعنی عقائد سے آگے بڑھ کر جب ہم یہ کہتے ہیں کہ فلاں چیز کرنی ہے، فلاں چیز نہیں کرنی، تو تمام احکام کو ہم آسانی کے ساتھ چار اصناف میں تقسیم کر سکتے ہیں. یعنی یا وہ عبادات سے متعلق ہوں گے، یا وہ بدن کی طہارت سے متعلق ہوں گے، یا خور و نوش کی طہارت سے. یہ بتاؤ، کہہ دو کہ میرے رب نے تو صرف یہ چیزیں حرام کی ہیں، صرف یہ چیزیں. انما، یعنی یوں نہیں ہے کہ اس کے سوا بھی کوئی چیزیں حرام ہو سکتی ہیں، یہاں چند حرمتیں گنوائی ہیں، بلکہ ساری بحث اپنے پس منظر کے لحاظ سے یہ ہے کہ جب ہر زینت جائز ہے اور اس میں کوئی ممانعت کی چیز نہیں، تو پھر حرام کیا ہے؟ تو اس لیے یہاں حصر ہی سے یہ بتانا تھا کہ حرام کیا ہے. تو حرام کیا ہے، اس میں پہلی چیز تھی فواہش. میں نے اس کے بارے میں یہ بتایا کہ فاحشہ کا لفظ عربی زبان میں اگرچہ لغت کے لحاظ سے تو کبھی ہترین چیزوں کے لیے استعمال ہو جاتا ہے، لیکن پھر استعمالات نے اس کو جنس سے متعلق کبھی چیزوں تک، جنسی جبلت سے متعلق ممنوعات میں سے ہے، یا جن کو ناپسند کیا جاتا ہے، یا جو انتہائی کبھی ہیں، تو اس میں ظاہر ہے ہر درجے کی چیزیں ہوں گی. یعنی کوئی شخص اگر جنسی تلذذ کے لیے اپنے اعضاء کی نمائش کرتا ہے، یا دوسروں کے اعضاء کو دیکھتا ہے، یا اسی طریقے سے بدکاری کے یا جنسی تعلق کے مقدمات میں ملوث ہوتا ہے، تو وہ سب اس کے تحت آئیں گے. یعنی وہ چیزیں جو ممنوع ہے وہ چیزیں جو اللہ نے روک رکھی ہوئی ہیں، جو فطرت مانتی ہے کہ نہیں ہونی چاہیے، وہ سب فحش ہے. اس کے نیچے جو نوٹ میں نے لکھا ہے وہ اس وقت بھی پڑھ دیا تھا، ربط کلام کے لیے دوبارہ سن لیجئے. کاری علانیہ کی جائے یا چھپ کر، یہ اس لیے لکھا ہے کہ اوپر الفاظ ہیں، انما حرم ربی الفواحش ما ظہر منہا و ما بطن، کہہ دو میرے پروردگار نے تو صرف فواحش کو حرام کیا ہے، خواہ وہ کھلے ہوں یا چھپے. تو اس میں چونکہ یہ کہا تھا کہ کھلے ہوں یا چھپے، تو بیان کیا ہے کہ یعنی بدکاری علانیہ کی جائے یا چھپ کر، ہر حال میں حرام ہے. اس کے لیے جمع کا لفظ اس لیے استعمال فرمایا ہے، یعنی فاحشہ کا لفظ استعمال نہیں کیا محض، ورنہ سیاق کلام کے لحاظ تو فواحش کا لفظ استعمال کیا ہے. اس کے لیے جمع کا لفظ اس لیے استعمال فرمایا ہے کہ یہ زنا، لواطت، لواطت یعنی مردوں کا مردوں سے تعلق قائم کرنا، اسی کے تحت آپ سحاق کو سمجھیے، عورتوں کا عورتوں سے تعلق قائم کرنا، بتیے بہائم جانوروں سے اس طرح کا تعلق قائم کرنا، اور اس نوعیت کے تمام جرائم کو شامل ہو جائے، جنسی اعضاء دوسروں کے سامنے کھولے جائیں، جنسی معاملات کا افشا کیا جائے یا بدکاری کا ارتکاب ہو، لفظ فواحش ان سب کا احاطہ کرتا ہے. اب اسی ذیل میں یہ سوال پیدا ہوتا ہے کہ اللہ تعالیٰ نے جن رشتوں کو حرام قرار دیا ہے، جیسے ماں کے ساتھ شادی کرنا یا بہن کے ساتھ، سورہ نساء میں اس کی پوری فہرست ہے، اور یہ حرمتیں بھی ہمیشہ سے رہی ہیں، تو ان کا پھر کس سے تعلق ہے؟ تو اس کو خود اللہ تعالیٰ واضح کرتے ہیں. یعنی قرآن مجید کا کمال یہ ہے کہ اگر آپ اس کے کسی لفظ کو نظر انداز نہ کریں، اس کی کسی تعبیر کو ایک طرف رکھ کے چیزوں پر غور نہ کریں، تو وہ ہمیشہ اپنے مقدمات کی طرف اشارہ کرتا چلا جاتا ہے. میں اس کی ایک علمی مثال یہ دیتا ہوں کہ ایک لمبے عرصے تک جب میں نے قرآن مجید میں یہ پڑھا کہ دین پورا کا پورا دو واضح ہو گیا کہ مراد شریعت ہے، یعنی وہ حصہ کتاب کہلاتا ہے، تو حکمہ میں ہم عام طور پر چونکہ ما بعد طبیعتی حقائق سے متعلق تو یہ لفظ بولتے ہیں، یہ عام دانش مندی اس مفہوم میں بھی بولتے ہیں، لیکن کیا اخلاقیات اس کے تحت آئے گی؟ اس میں بھی بظاہر تو احکام سے ہوتے ہیں نا، بدکاری نہ کرو، ماں باپ کے ساتھ حسن سلوک کرو، اس طرح کی چیزیں ہوتی ہیں. تو آپ دیکھیے سورہ بنی اسرائیل میں جب قرآن مجید نے اخلاقی احکام کی فہرست بیان کی ہے، یہ کم و بیش وہی احکام عشرہ ہیں جیسا کمانڈمنٹس ہے، تو آخر میں یہ بتایا ہے کہ یہ اللہ کی وہ حکمت ہے جو اس نے تمہاری طرف بھی کی. آپ سورہ نساء میں حرمتوں کی فہرست پڑھیں تو اس میں سب سے پہلے باپ کی بیوی کے ساتھ نکاح کو حرام قرار دیا گیا ہے. یعنی ماں تو بہت آگے کی چیز ہے نا، جس خاتون سے کسی شخص نے نکاح کیا اور وہ ہمارا باپ ہے، یعنی اس کے ساتھ ماں کا براہ راست تعلق نہیں ہے. تو آپ دیکھیے اس کی حرمت بیان کی، لا تنکحوا ما نکح، باپ نے نکاح کیا ہے ان کے ساتھ نکاح نہ کرو. تو اس پہ تبصرہ کیا کیا ہے، انہ کان فاحشتن و مکتن و ساء سبیلا، یعنی یہ بتا دیا کہ اس لیے روکا جا رہا ہے کہ یہ بھی اصل میں جنسی اعضاء یا جنسی معاملے کا اس جگہ افشا ہے جہاں اس کا افشا نہیں ہونا چاہیے. یعنی جو ایک مقدس رشتہ بنتا ہے وہاں اس کا افشا نہیں ہونا چاہیے، تو اس کو بھی فاحشہ قرار دے دیا گیا. گویا بیویوں کے سوا کسی عورت سے یہ تعلق پیدا کیا جائے تو جیسے وہ فاحشہ ہے اسی طریقے سے اگر ماں کے ساتھ نکاح کر کے بھی کیا جائے تو فاحشہ ہے. تو یہ ساری فہرست جو قرآن میں بیان ہوئی ہے وہ فواحش کے تحت ہوگی. ارشاد فرمایا کہ فواحش کو حرام کیا. یہ میں نے اس لیے عرض کیا کہ میں نے بعض سوالات کے جواب میں جب جگہ جگہ یہ کہا کہ خور و نوش یا کھانے پینے کی حرمتوں کے سوا پانچ ہی چیزیں حرام ہیں، تو بعض لوگوں نے کہ جو دین کے فلسفے، اس کی حکمت، اس میں کس طرح سے چیزیں متعلق ہوتی ہیں، ان کس طرح کے سوالات کیے کہ اچھا پھر بتائیے کہ ماں بہن کی حرمت کا کیا ہوگا. तो कुरान मजीद रिलेट करता है फिर इन पांचों से, यानी जब वो कोई हुक्म देगा किसी और जगह तो वो रिलेट करके बताएगा कि ये किसके तहत है, जैसे मैंने अभी आपको बताया, तो ये फवाहिश के तहत है। उसके बाद ये बात के बाद ज़हरा मिनहा व मा बतन, यानी खुले हों या छुपे, मैं ये अर्ज़ कर चुका हूँ कि बदकारी की दो ही सूरतें हैं जो आम तौर पर दुनिया में रही हैं, दूसरी जगहों पर कुरान मजीद ने इसको खोल दिया है। मा ज़हरा मिनहा व मा बतन से क्या मुराद है, यानी ना मुसाफत होनी चाहिए ना इत्तेखाज़ अक़दान होना चाहिए। मुसाफत क्या है, यानी खुलेआम बदकारी का अड्डा कायम कर दिया, तवायफों का पेशा इख्तियार कर लिया, मर्द हों या औरतें, तो इस तरह का खुलेआम बदकारी ये ममनू है। अब जाहिर है कि यहाँ ये हो सकता था ना कि ऐसा तो नहीं हो रहा ना, तो अगर किसी के वैसे कोई ताल्लुकात हैं, कोई यारी आशनाई का मामला है, उसमें हदूद से तजावुज़ हो गया तो इसका क्या हुक्म है। तो ये मा बतन कह के, यानी खुले हों या छुपे, बता दिया कि नहीं, हर हर सूरत में ये ममनू है, तो फवाहिश हराम करार दिए गए। एक मिसाल दे के मैंने बता दिया है, अगर अल्लाह ताला बसीरत दे तो जहाँ कहीं इससे मुख्तलिफ कोई चीज़ आए, हमेशा ये समझना चाहिए कि वो इन्हीं पांचों में से किसी से रिलेट हो रही है, इन्हीं का इतलाक होता है। तो पहली चीज़ ये थी। उसके बाद इरशाद हुआ वाल इस्म, अरबी ज़ुबान में इस्म का लफ्ज़ वैसे तो हर गुनाह के लिए इस्तेमाल हो जाता है, लेकिन जब गुनाहों की या जराइम की मुख्तलिफ कैटेगरीज बयान की जा रही हों और ये उनमें अतफ मातूफ होके आए, तो फिर इसका मतलब होता है तलफी, यानी गुनाहों की वो किस्म जिसमें किसी का हक जाता है। इस्म का मतलब ये है, अपने लुगत के लिहाज से ये हक तलफी के मानी में है, लेकिन तवस्वन हर गुनाह के लिए भी इस्तेमाल हो जाता है, हर गुनाह के लिए इस्तेमाल हो जाता है, कि उसमें लफ्ज़ अपनी जामे ताबीरों में, अपने अमूमी मफहूम में और बहुत सी तख्सीसात के साथ इस्तेमाल होते चले जाते हैं। तो यहाँ पर इसम हक तलफी के बानी में इस्तेमाल हुआ है, क्यों? इसलिए कि ये फवाहिश, बगी, शिर्क, बिदत उनके दरमियान में आ गया है, तो जब इस तरह आएगा तो फिर इसमें तजरीद हो जाएगी, यानी वो अपने असल मफहूम में चला गया हक तलफी के मानी में। तो हक तलफी को इसके साथ अलग चीज़ है, यानी क्योंकि आगे उसको बयान किया है तो बगी से अलग चीज़ है। बगी को हम समझेंगे, वो भी एक तरीके से किसी दूसरे के खिलाफ जब आप ज्यादती करते हैं तो कहा जा सकता है कि एक तरह से उसका हक तलफ कर रहे हैं, लेकिन तजरीद करके बताना होगा कि हक तलफी का मतलब ये है कि किसी का कोई हक शरण कायम होता था आप पर, उर्फन कायम होता था आप पर, अखलाकन कायम होता था आप पर, कानून ने कायम कर दिया, यानी यही वो चीज़ें हैं कि जो असल में किसी शख्स को पाबंद करती हैं। कानून के बारे में आप ज़्यादा से ज़्यादा ये कह सकते हैं कि बाज़ औक़ात गलत भी बना दिए जाते हैं, लेकिन उर्फन शरण अखलाकन जो हुकूक कायम होते हैं उनसे हर इंसान वाकिफ है, उनको तलफ किया जाए तो ये क्या होगा? इस्म होगा, यानी हक तलफी ये है। अब जाहिर है कि हक तलफी तो एक जामे ताबीर है, इसके तहत बहुत सी चीज़ें आ जाएंगी, यानी वालदैन का हम पर हक कायम होता है, शरण भी कायम होता है, उर्फन भी कायम होता है, अखलाकन भी कायम होता है, औलाद के हम पर हुकूक कायम होते हैं, अज़्ज़ा अक्रबा के हम पर हुकूक कायम होते हैं, कौम के हम पर हुकूक कायम होते हैं, इंसानियत के हम पर हुकूक कायम होते हैं। तो जहाँ जहाँ कोई हक कायम होगा और वो सिर्फ कायम कर दे अखलाकी उसूलों पर कायम होता हो, आलमगीर अखलाकियात कायम कर रही हो, जब हम उस हक को तलफ करते हैं तो ये इस्म है। तो इस कैटेगरी में या इस सिनफ में भी बहुत सी चीज़ें आ जाएंगी। तो जहाँ कहीं कोई और बात कुरान मजीद बयान करे, दीन बयान करे, उसको भी इसी से मुतल्लिक करना चाहिए। ये दूसरी चीज़ हुई। तीसरी चीज़ क्या है? वल बगिया बगैर हक, ना हक ज्यादती को हराम किया है। कह दो मेरे परवरदिगार ने तो सिर्फ फवाहिश को हराम किया है, खा वो खुले हों या छुपे, और हक तलफी और नाहक ज्यादती को हराम किया है। अब नाहक ज्यादती क्या है? पहले तो ज्यादा इकदाम करना, किसी की आबरू और इज्जत के खिलाफ कोई इकदाम करना, यानी इंसान का मामला ये है कि इंसान इस दुनिया में इन तीनों चीज़ों से मुतल्लक होता है, जान, माल और आबरू। यही वजह है कि रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने जब आखिरी खुतबा दिया तो इन्हीं तीनों चीज़ों को बयान किया, इन्ना दिमागुम व अम्वालकुम व आराजकुम, यानी तुम्हारी जानें, तुम्हारे माल और तुम्हारी इज्जतें, तुम्हारी आबरूएं। ये फरमाया कि ये इस शहर और इस महीने की तरह, जुलहज का महीना था, ये हुर्मत रखती हैं, हुर्मत वहाँ इज्जत रखती हैं, इनको पामाल नहीं किया जा सकता। तो यही असल में तमाम इंसानी हुकूक की बुनियाद है कि हम किसी की ना जान के ख़िलाफ़ कोई ज़्यादती करेंगे, ना माल के ख़िलाफ़ कोई ज़्यादती करेंगे और ना आबरू के ख़िलाफ़। ज़ाहिर है कि ये ज़्यादती एक तो लुगवी लिहाज से होती है, यानी आपने मिसाल के तौर पर एक मुजरिम को सज़ा देते वक्त भी उसकी जान के ख़िलाफ़ या माल के ख़िलाफ़ जुर्माना कर दिया, उसने कोई जुर्म किया है तो ये भी होता है। तो इस वजह से यहाँ कौन सी ज़्यादती मुराद है? वो जो नाहक ज़्यादती होती है, यानी पहली बात तो ये है कि खुद ज़्यादती या बगी, इस लफ्ज़ का इतलाक उस पर होना ही नहीं चाहिए जब कानून हक दे रहा हो, जब उर्फ हक दे रहा हो, जब अखलाक हक दे रहा हो। नाहक के लफ्ज़ की ज़रूरत नहीं थी, वो ज़्यादती से भी अदा हो जाता, लेकिन उससे घिनौनापन वाज़े करना होता है। तो मैंने इस पर लिखा है, ज़्यादती के साथ नाहक का इजाफा उसके घिनौनेपन को ज़ाहिर करने के लिए है। इसके ये मानी नहीं है कि कोई ज़्यादती, हर ज़्यादती बजाय खुद नाहक है। चुनाचे अम्बिया अलैहिस्सलाम के कत्ल के जुर्म के साथ भी ये लफ्ज़ इसी तरह इस्तेमाल हुआ है, यानी वहाँ भी यही लफ्ज़ इस्तेमाल हुआ। तो अल्लाह ताला ये बताते हैं इसमें कि बाज़ मौक़ों के ऊपर किसी चीज़ का घिनौनापन, उसकी खराबी, उसके नतायज की खराबी को बयान करने के लिए किसी सिफत का इजाफा किया जाता है, वो उस चीज़ की तारीफ का हिस्सा नहीं होती। तो यहाँ पे नाहक का लफ्ज़ इस मानी में इस्तेमाल किया गया। वान तुशरिकू बिल्लाही मालम युनज़्ज़िल बिही सुल्ताना। अब ये चौथी चीज़ आ गई, यानी पहली चीज़ क्या थी? फवाहिश, का वो खुले हों या छुपे। दूसरी क्या थी? हक तलफी। तीसरी क्या थी? नाहक ज्यादती। अब नाहक ज्यादती की भी दसियों अकसाम होगी, यानी दुनिया में हम माल के खिलाफ ज्यादती करते हैं, माल लूट लिया किसी का, चोरी कर ली, अब आप फहरिस्त बनाते चले जाइए, उन सब चीज़ों से आप वाकिफ़ हैं। वो आदमी जो किसी की माल में मिलावट करता है, जो बेचते वक्त डंडी मारता है, जो कम तोलता है, वो सब असल में क्या कर रहे होते हैं? किसी के माल के खिलाफ ज्यादती कर रहे होते हैं। इसी तरह से कोई शख्स किसी को गाली देता है, सब्बो शतम करता है, उसकी गीबत करता है, उसके बारे में बदगुमानी करता है, अपनी परसेप्शंस की बुनियाद पर उसके बारे में प्रोपेगंडा करता है, तो ये क्या चीज़ है? दूसरे की इज्जत के खिलाफ ज्यादती। तो सूरह हुजरात के तमाम अहकाम गोया इसी के साथ वाबस्ता हैं। इसी तरीके से ऐसे ही बहुत से लोग पूछते हैं फिर सूद का क्या होगा? अल्लाह ताला ने जहाँ सूद को बयान किया है वहाँ बताया है कि इसलिए हराम किया गया है कि ना तुम दूसरों पर, तो वो गोया जुल्म और ज्यादती है, दूसरों का माल ना हक लेना, ये माल के मामले में ज्यादती है। यानी अल्लाह ताला ने कर्ज पर मनफत लेने को ज्यादती करार दे दिया है। तो हर चीज जो इस तरह बयान होगी वो पांचों के साथ आके मुतल चीज है, वो दीन का हिस्सा नहीं है। तो कुरान मजीद का जहां तक ताल्लुक है, वो जब किसी जगह कोई दूसरी बात बयान करता है तो वो क्या होती है? वो इतलाक होता है, यानी फाहिशा का इतलाक हो गया। फाहिशा क्या है? तो जाहिर है कि उसके इतलाक की कोई चीज़ ज़ेरे बहस आ जाएगी, अप्लाइड मामला हो जाएगा। इसी तरीके से इस्म का मामला है, ऐसे ही बगी का मामला है। अब ये बताने की ज़रूरत नहीं है जब ये कहा जाए कि माँ बाप के साथ ज्यादती ना करो, माँ बाप के साथ ज्यादती भी है और हक तलफी भी है। तो इस तरह की जितनी एक दीन में बसीरत रखने वाला आदमी खुद मुरतब कर लेगा। इस लिहाज से इन पाँच चीज़ों को सुनिए, ये कुरान मजीद का कमाल ईजाज है कि उसने हर आदमी को इससे बेनियाज कर दिया है कि वो किसी से पूछता फिरे। ये आयात है, सामने रखिए, ये बुनियादें हैं, ये असासात हैं हुरमतों की, इनको देखकर खुद फैसला कीजिए कि क्या चीज़ जो है वो किसके तहत आती है। तो फिर उसके बाद चौथी चीज़ ये बयान की, और इसको कि तुम अल्लाह के साथ किसी को शरीक ठहराओ जिसके लिए उसने कोई सनद नाजिल नहीं की। ये जो फरमाया है कि सनद नाजिल नहीं की, तो इसका मतलब ये है कि कोई अकली नकली या फितरी दलील शिर्क के हक में नहीं पेश की जा सकती। यानी शिर्क जो है वो दर हकीकत अल्लाह ताला को इंसानों पर क्यास करने से पैदा होता है। अगर आप एक लफ्ज़ में समझना चाहें बाकी, तो शिर्क कहाँ से पैदा होता है? ये इंसानों को अल्लाह ताला पर क्यास, अल्लाह ताला को इंसानों पर क्यास करने से, माफ़ कीजिएगा। अल्लाह ताला ने एक बड़ी रहनुमाई दी है कुरान मजीद में, और तमाम फ़लसफियाना और कलामी मबाइस में उलझने वाले लोगों को जो ये मुतय्यन करने की कोशिश करते हैं कि हकीकत कुबरा कैसी है, अल्लाह ताला की सिफात का उसके इकदामात अफ़ाल से बाहमी ताल्लुक़ क्या है, ये बात जो है इसके बारे में एक जगह बिल्कुल वाज़े तौर पर बता दिया कि जितना इल्म इजमाली तौर पर अल्लाह ताला अपने बारे में दे दें उसको उसी इजमाल में रखो। दो बातों को उसूल में बयान किया, एक ये कि अगर अल्लाह किसी नादीदा आलम का जिक्र कर रहे हैं तो वहाँ मुतशाबिहात का तरीका इख्तियार करेंगे, वो जगह के जहाँ पर मुतशाबिहात का तरीका भी मुमकिन नहीं है, यानी तुम्हारी दुनिया में उस तरह की कोई चीज़ ही नहीं कि उससे तशबीह देकर तुम्हें समझाया जा सके, तो वहां पर अपने हुदूद को पहचानो। व मा ऊती तुम मिन इल्म इल्ला कलीला, अपने इल्म के दायरे में रहो। हाँ, अल्लाह ताला के इल्म और कुदरत का बाहमी ताल्लुक कैसा है? जब वो हर चीज का पहले से इल्म रखता है तो फिर इख्तियार के क्या मानी है? ये खुदा के अंदर बैठकर इंसान को समझना है, इंसान के अंदर बैठकर इंसान को समझना चाहिए। तो अल्लाह ताला ने जितना इल्म दे दिया उसमें फिर उसूल भी बता दिया कि ला तजरिबू लिल्लाहि अमसाल, अल्लाह ताला को इस दुनिया की चीज़ों, दुनिया की हकीकतों से मुमासल करार देने की जसारत ना करो, और ये बताया कि लैसा कमिस्लिही शै। तो ये गोया बहुत बड़ी इल्मी चीज़ थी जिसकी तरफ कुरान मजीद ने तवज्जो दिलाई। इंसान इससे जब तजावुज़ करता है तो फिर वो फ़लसफे तराशता, फिर वो कलामी मबाइस पैदा करता, फिर वो अकायद की अपनी फहरिस्तें मरतब करता। वो हम मुसलमानों ने भी बहुत की, अगर आप गौर करके देखें, जब ख़ास तौर पर यूनानी फ़लसफ़े का असर हुआ, और अब भी बाज़ नहीं आते। लेकिन ये वो चीज़ है कि जिससे ना सिर्फ ये कि ये सब मबाइस पैदा होते हैं बल्कि शिर्क भी यहीं से पैदा होता है। यानी ये ख्याल कर लिया जाता है कि इस कायनात का खालिक, ये कैसे हो सकता है कि सारे ही काम उसने खुद ही कर डाले हैं? आखिर कुछ को उसने कोई इख्तियार दिया होगा, और इस पूरी कायनात ही की तकसीम में उसका हिस्सा कुछ बुनियादी नौईयत का हो। तो ये अल्लाह ताला को इस दुनिया को सामने रख के या इंसान को सामने रख के समझने की जसारत है। चुनांचे आप देखिए कि हिंदू फ़लसफ़े में अल्लाह ताला के इसी यानी तसव्वुर की तकसीम कर दी गई कि जब हमने उसको खालिक की हैसियत से देखा तो हमने कहा कि ब्रह्मा, जब हमने उसको सस्टेनर की हैसियत से देखा कि इस कायनात का नज़म चला रहे जिसको रब के लफ्ज़ से, ये सिफात थी अल्लाह ताला की, लेकिन उस सिफत को भी एक बाकायदा खुदा का हमने शिवा का नाम दे दिया। और जिस वक्त कहर गज़ब, जाहिर है कि उसका ज़हूर भी आलम से कायनात से होता है, इसलिए कि वो जिस तरह इलाह है रब है उसी तरह बादशाह भी है, तो उसके लिए हमने विष्णु की तस्वीर बना ली। ऐसा ही मामला कमोबेश देवमालाओं को तख्लीक करने में बना, यानी वहाँ पर भी कायनात के साथ खुदा के ताल्लुक़ की ऐसी तकसीम हो गई। और यही कमोबेश जो सूरत हाल है वो हमारे यहाँ कलामी वबाइस में और दूसरी मुशरिकाना ताबीरात में हुई। मैंने लिखा ये इसलिए फरमाया है, फितरी दलील न कभी पेश की जा सकी है और न पेश की जा सकती है। यानी शिर्क असल में अपने अंदर अकली नकली या शरई कोई दलील नहीं रखता, सिरे से बेबुनियाद तसव्वुरात है, सीधा सीधा अल्लाह पर इफ्तरा है, अल्लाह पर झूठ बांधना है। लेकिन कौमें की कौमें इसमें मुबतला होती हैं, और अगर आप गौर करके देखें तो ये इंसान ने अपनी कमज़ोरियों को अपने तखयलात में, इन देवमालाओं में, इन मुशरिकाना अवहाम में, और माफ़ कीजिएगा ये नहीं है कि ये सिर्फ दूसरों के यहाँ पाए जाते हैं, नहीं, आप भी अपने यहाँ दीन की सूफियाना ताबीर में कुतुब गौस अब्दाल एक पूरी दुनिया है, पढ़िए ज़रा उसकी फहरिस्त, तो मालूम हो जाएगा कि बस नाम तब्दील हुए हैं, बाकी सब हम भी वही कुछ करते हैं। और चौथी चीज़ क्या है? پانچویں چیز کیا ہے؟ فرمایا اور اس کو وَأَن تَقُولُوا عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ، اور اس کو کہ تم آ کر کے کوئی ایسی بات کہو جسے تم نہیں جانتے. میں نے لکھا ہے اصل الفاظ ہیں ان تقولوا علی اللہ ما لا تعلمون. تقولوا کے بعد علا کا صلہ بتا رہا ہے کہ یہاں تضمین ہے. یہ صراحت عربی زبان کے طلبہ کے لیے ہے کہ یہاں ایک نوعیت سے ایک فعل کا مضمون اللہ تعالیٰ نے متضمن کر دیا ہے، یعنی مفترین علی اللہ. یہ ہے پوری ترکیب، اپنی طرف سے حلال و حرام کے فتوے دیے جائیں یا اپنی خواہشات کی پیروی میں بدعتیں ایجاد کی جائیں یا اپنی طرف سے شریعت تصنیف کی جائے اور اسے خدا سے منسوب کر دیا جائے، تو یہ سب چیزیں اسی کے تحت ہوں گی. اسی کو آپ بدعت کے لفظ سے اجمالاً تعبیر کرتے ہیں اسی چیز کو، لیکن یہ سب چیزیں اس کے تحت ہیں. یعنی حلال اور حرام کہنا ہے تو اس کے لیے بھی آپ کے پاس دلیل ہونی چاہیے. اچھا، اسی طریقے سے یہ کہہ کے کہ یہ چیز اچھی لگتی ہے، ہم تو محبت کا اظہار کر رہے ہیں، آپ چیزوں کو دین میں نہیں ایجاد کر سکتے. اسی کو رسالت میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو ہمارے اس دین میں کسی چیز کا من احدث فی امرنا ھذا اضافہ کرے گا فہو رد، اور بدعت اسی کو کہتے ہیں. اور ایسے ہی اپنی طرف سے شریعت تصنیف کر دیں، یعنی شریعت کے احکام اپنے طریقے سے ایجاد کرنا شروع کر دیں. یہ لازم ہے کہ اس میں بتائیں آپ پہلے کہ یہ بات ہے، یہ فلاں جگہ کہی گئی ہے، یہ قرآن میں ہے، یہ سنت میں ہے، اس کے متعلق ہم کوئی اصولی اجتہادی رائے دے رہے ہیں، سب آپ کو بتانا ہوگا. آپ اپنی طرف سے ایسا نہیں کر سکتے. ایسی سب چیزیں جو ہیں وہ اسی کے تحت آتی ہیں. اور اس میں جو الفاظ ہیں ان تقولوا علی اللہ ما لا تعلمون، یعنی علم کے بغیر، علم کے ساتھ کہیے، اجتہاد علم ہوتا ہے، علم کے بغیر آپ کسی چیز کو اللہ کی طرف منسوب، تو یہ بدعت ہے. تو یہ گویا وہ فہرست پوری ہو گئی، یہ پانچ چیزیں ہیں. اب میں پھر گزارش کر دوں کہ یہ پانچ چیزیں اگر غور اور بصیرت کے ساتھ سنیں تو یہ تمام ان چیزوں کا احاطہ کر لیتی ہیں جو کسی حدیث میں آئی ہیں، جن کو مجتہدین بیان کرتے ہیں، اور اگر کسی جگہ تجاوز ہوا ہے تو اسی روشنی میں اس کو طے بھی کیا جائے گا، اور ان کے خلاف کوئی چیز بھی قبول نہیں کی جا سکتی، کیونکہ اس کو خود اللہ پروردگار عالم نے اسی طرح بیان کر دیا ہے. اس پر میں نے آگے ایک تبصرہ بھی کیا ہے، یعنی اس پورے کے پورے پیراگراف پر. اس کو ہم اگلی نشست میں موضوع بنائیں گے. اقول قولی ھذا واستغفر اللہ لی ولکم ولسائر المسلمین.